जीवन पढ्ने आमाहरू
आत्मा शान्त भए शुभ आशिष देलन माता पिता दिन दिन दूषित आँसु झरे ईश्वरले देखलान आफ्नो आउला त्यही दिन
किताब पढ्ने छोरीहरू
सती प्रथादेखि दाइजो प्रथा र अहिलेसम्म बगेका रगतका ढिकाहरूले वर्जित सीमाहरू र फोस्रो मर्यादाको पर्खाल नभत्किनु नपुंसक मस्तिष्कले हाम्रो पीडाहरूको कथा नबुझ्नु
आमाहरूको अनुभवबाट सिक्दै छोरीहरूको भविष्य सुन्दर बनाउने अठोट
कार्यक्रम आमाका कथा छोरीका सपना नमस्कार कार्यक्रम आमाका कथा छोरीका सपनामा यहाँलाई हार्दिक स्वागत छ म अस्मिता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा हरेक हप्ताको बुधबार साँझ 7:30 बजे यो कार्यक्रम तपाईँ सुन्दै आइरहनु भएको छ यसको पुनः प्रसारण हामी शनिबार मध्याह सवा 12 बजेपछि गर्ने गर्छौँ कार्यक्रम आमाका कथा छोरीका सपनामा हामी आमा छोरीसँग प्राय छलफल गर्ने गर्छौँ आमाहरूले आफ्नो जिन्दगीमा बटुल्नुभएका अनुभवका सम्बन्धमा उहाँहरूका जीवनका कहानीका सम्बन्धमा हामी छलफल गर्ने गर्छौँ भने छोरीहरूको भविष्यको लक्ष्यसँग केन्द्रित रहेर उहाँहरूको अहिले के गरिरहनु भएको छ दैनिक क्रियाकलाप त्यसै गरेर नारी र पुरुष बीचको विभेदको अवस्था पहिले कस्तो थियो अहिले चाहिँ लैङ्गिक रूपमा हामी कुन हैसियतमा अर्थात् लैङ्गिक रूपमा हामी कत्तिको समान अवस्थामा आइपुगेका छौँ र अझै पनि के हुनु जरुरी छ यसै सम्बन्धमा कार्यक्रममा हामी छलफल गर्ने गर्छौँ प्रत्येक छोरीलाई आफू छोरी भएर जन्मिएको प्रति गर्व गर्न प्रेरित गर्नु हाम्रो कार्यक्रमको उद्देश्य हो कार्यक्रमको आजको श्रृङ्खलामा मसँग एक जोडी आमा छोरी हुनुहुन्छ कोइराला भैँसी फर्मका सञ्चालक तथा सिद्धि गणेश टोल विकास संस्थाका सचिव शुक्ला गण्डकी 3 कवासी निवासी मुना कोइराला हुनुहुन्छ र उहाँसँगै उहाँकी छोरी अपेक्षा कोइराला पनि आजको हाम्रो छलफलमा हुनुहुन्छ दुवैजनालाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु स्वागत छ यहाँहरूलाई कार्यक्रममा
धन्यवाद छ बहिनी
के गर्दै हुनुहुन्छ आजकल
भैँसी पालेपछि भैँसी फर्मतिरै व्यस्त छु
भैँसी फर्म सञ्चालन गर्नुभएको छ
हजुर
कतिवटा भैँसी छन्
15 छ
पन्ध्रवटा छ
हजुर
हुन त भैँसी नपाल्ने महिलाहरू त कम हुनुहुन्छ तर यति ठुलो सङ्ख्यामा एउटा फर्म नै खोलेर व्यावसायिक रूपमा भैँसी पालन गरेको चाहिँ हामी कमै मात्रामा सुन्छौँ विशेष गरी महिलाले नेतृत्व लिएर
हजुर
तपाईँले त्यो गरिरहनु भएको छ कस्तो छ अनुभव
अनुभव त अब भैँसी पाल्ने भन्दाखेरि नै अहिलेको समयमा गाह्रै काम मानिन्छ होइन एउटा भैँसी पाल्न पनि मान्छेलाई निकै सङ्घर्ष हुन्छ अब 14-15 भैँसीदेखि लिएर अब काम गर्ने कर्मचारीदेखि लिएर सबै थोक म्यानेज गर्न त गाह्रै हुन्छ गाह्रै छ म्याडम अहिलेको समयमा किनभने अब कम्पिटिसनको समय छ नभएर हामी धेरै थोक अब जानकारी नगराइकन तालिमहरू पनि नलिइकन पहिला तालिम पनि नलिइकन अहिले आफ्नै सुरले एउटा दुईवटा भैँसी पालेँदै गरेर पालियो पहिला अहिले अलिअलि तालिम लिएको हिसाबमा चाहिँ अलिअलि अनुभव भएको कारणले यसो गरेर यसो क्या तालिमले यस्तो गर्दाखेरि यस्तो हुने रहेछ भन्ने अनुभव चाहिँ थोरै बटुलिएको छु मैले
हजुर तपाईँको यो सम्बन्धमा हामी पछि पनि छलफल गर्छौँ छोरी पनि हुनुहुन्छ अपेक्षा कोइराला अपेक्षा तपाईँ चाहिँ के गर्दै हुनुहुन्छ कति कक्षामा पढ्नुहुन्छ
9
पढ्नुहुन्छ कस्तो चल्दैछ त पढाइ
राम्रै छ
राम्रै छ मुना दिदी यस कार्यक्रममा चाहिँ हामी विशेष गरेर आमाहरूको चाहिँ जिन्दगीको अनुभव छोरीहरूलाई सुनाउने गर्छौँ अनि छोरीहरूको चाहिँ भविष्यको सपना के छ त्यो सम्बन्धमा आमाहरूलाई पनि जानकार त हुनुहुन्छ नै तै पनि कार्यक्रममा छलफल गराउने चाहिँ प्रयास गर्छौँ तपाईँको बाल्यकालको सम्बन्धमा अलिकति हामी कुराकानी गराउन कहाँ जन्मनुभयो कसरी हुर्कनु भयो
हजुर म अब तनहुँको ढोर फिर्दी वैशाखे घाट जन्मस्थान चाहिँ
हजुर
अब पहिला बाल्यकाल त म्याडम अब त्यस्तै हो खेल्दै खेल्दै अब हरेक दौडान भए अब अहिले जस्तो नजिक स्कुलहरू थिएन अहिले जस्तो सजिलो थिएन पहिला धेरै हामी चाहिँ तल बोकेर गाउँदेखि माथि स्कुल आउनलाई ल 1-1.5 घन्टाको बाटो हिँड्नुपर्ने अवस्था थियो त्यस्तै हो अब बाल्यकाल साथीहरूसँग खेल्दै खेल्दै
रमाइलो
भयो त्यस्ता क्षणहरू त कतिपय सम्झिन्छन् कतिपय अब
त्यतिखेर चाहिँ अहिले पनि हामी भन्ने गर्छौँ हामी विशेष गरी महिलासँग सम्बन्धित रहेको कार्यक्रममा छलफल गर्ने भएको भएर
हजुर
अहिले पनि हामी चाहिँ पूर्ण रूपमा समान हुन सकेका छैनौँ अझै पनि महिलाहरू चाहिँ पीडित छन् महिलाहरू चाहिँ विभिन्न खालको विभेदहरू होइन विभिन्न खालका हिंसाहरू चाहिँ सहन बाध्य छन् भनिरहेका छौँ त्यस्ता घटनाहरू घटिरहेका पनि छन् र समस्या छ पनि अलिअलि होइन
हजुर
त्यतिखेर चाहिँ समाजमा परिवारमा एउटा छोरी भएर हुर्कँदा
हजुर
तपाईँले त्यस्तो विभेद साँच्चै समाजमा चाहिँ छोरा र छोरी बिच विभेद रहेछ परिवारमा भन्ने महसुस गर्नु पऱ्यो कि परेन
महसुस त पक्कै नै पऱ्यो मिडम किन पर्थेन भने पऱ्यो भने अब अङ्कलहरू सँगसँगै मेरो भाइहरू त पछि भए अङ्कलहरू सँगसँगै खेल्दै गर्दाखेरि अब त्यही हो छोरालाई पहिलेदेखि अब बस पढ बाबु यसो गर्नुपर्छ उसो गर्नुपर्छ भन्ने कुराहरू पनि थिए तर हाम्रो घरमा चाहिँ प्रायः जसो छोरा र छोरीमा त्यस्तो त खासै मैले भेट्टाइनँ तर पनि कोही कोही कुरा चाहिँ अब फरकै हुँदो रहेछ हरेक कुराहरू यस्तोमा यस्तो गर्नुपर्छ यस्तोमा यस्तो गर्नुपर्छ भनेर बुवाहरूले चाहिँ अलि धेरै फोकस चाहिँ छोराप्रति दिए जस्तो मेरो अनुभव हुन्थ्यो अब अहिलेको जस्तो हाम्रो जस्तै छोरीहरूलाई अहिले जति बेला पनि आएदेखि पढ 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 भनेर यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ जे कार्यक्रममा आउँदा नि भाग लिनुपर्छ यसरी अगाडि बढ्नुपर्छ भन्ने चाहिँ त्यस्ता कुराहरू अब आमाहरू पहिला अशिक्षित नै हुनुहुन्थ्यो उहाँहरूले चाहिँ भन्ने त घरिघरि पढ पढ त भन्नुहुन्थ्यो भने तापनि अब राम्रोसँग लिएर बसेर यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ भन्ने उहाँहरूमा बुझाइ अलिक कमै थियो भएर होला हामीलाई त्यस्तो ज्ञानको चाहिँ आमाहरूले चाहिँ मात्र के भन्नुहुन्थ्यो पढ पढ पढ्नुपर्छ अब भोलि राम्रो मान्छे बन्नुपर्छ हामी नपढेर यत्रो दुःख पाइयो भन्ने मात्रै कुरा हुन्थ्यो अहिले त धेरै कुरा गर्न सकिन्छ पढ्यो भने पढाइमा मात्रै नभएर हरेक कुरामा चाहिँ सिकोहरू सिक्न सक्यो हरेक कुरामा एक्टिभ भयो भने पुरुषभन्दा महिला के कमी छन् र अहिले होइन भन्ने चाहिँ मलाई लाग्छ अहिलेका छोरीहरूलाई चाहिँ धेरै थोकमा हामीले अब अवसरहरू छन् यिनीहरूलाई
त्यो बेलामा अवसर थिएन अहिले चाहिँ
हजुर अवसरहरू धेरै
छ अपेक्षा तपाईँलाई चाहिँ कस्तो लाग्छ अहिले घरमा त लगभग विभेद हुँदैन होइन त्यही पनि कतिपयले त त्यस्तो फिलिङ्स गर्नुहुन्छ होइन छोरा र छोरी बिचको विभेद अनि स्कुलमा केटा र केटी बिचको समाजमा छोरी भएर हुर्किँदै गर्दा त्यस्तो महसुस गर्नुभएको छ केही नराम्रो महसुस
अचल त धेरै घटिसक्यो यतातिर त त्यस्तो थाहा पाएको छैन तर अविकसित ठाउँहरूमा त त्यस्तो छँदैछ अब हाम्रो यो समाजतिर त मैले थाहा पाएको छैन
हजुर जो सहज रूपमा चाहिँ पढ्दै हुनुहुन्छ
हजुर
तपाईँको केही रचना पनि मैले देखिरहेको छु हामीलाई सुनाइदिनुहोस् न है
हुन्छ मैले चाहिँ आज आमाको बारेमा केही लेखेर आएकी छु कति वेदना सही नौ नौ महिना आफ्नो पेटमा राख्छौ संसारमा भित्र्याउँछौ अनि नयाँ जीवन प्रदान गर्छौ सन्ततिलाई अमूल्य अथाह साधनको रूपमा आफ्नो पुँजी बनाउँछौ अनि छोरा छोरीको जीवन उज्जवल बनाउन खम्बा झैँ अडिग रहन्छौ संसारकी उत्कृष्ट नारी सन्तानकी परी आमा छिन् प्यारी आफू जलेर आफ्नो सन्तानलाई प्रकाश दिन्छौ आफ्नो काखमा राखी स्वर्गको स्पर्श गराउँछौ आफ्नो पीडा लुकाई लुकाई खुसीको अनुभूति गराउँछौ असाध्यै माया गरेर आफ्नो मोह प्रेममा डुबाउँछौ संसारकी उत्कृष्ट नारी सन्तानकी परी आमा छिन् प्यारी हिमाल झैँ मुस्कुराएर आफूप्रति मोहित पार्छौ सन्तानको आँखामा आँसु आउँदा आफ्नो आँखा रसिला पार्छौ सुखमा साथी जस्तै बनेर खुसी र उमङ्ग सार्छौ अनि दुःखमा पनि साथ दिएर पीडा बाँड्छौ संसारकी उत्कृष्ट नारी सन्तानकी परी आमा छिन् प्यारी अन्त्यमा विश्व नै बदलने सामर्थ्य भएको आमालाई म उनले गरेका हजारौँ बलिदानलाई कदर गर्दै उनको जीवन सुख र खुसीले भरिदिन चाहन्छु धन्यवाद
आमाप्रति धेरै माया अनि सम्मान गर्नुहुन्छ
हजुर
मुना दिदी
हजुर
यस्तो माया गर्ने छोरी चाहिँ जन्माउनु भएको छ होइन
हजुर
पहिले अघि हामीले कुराकानी गऱ्यौँ अलिकति अवसरको कमी थियो
हजुर
छोरीहरूले पढ्नको लागि पनि अनि के समाजमा केही गर्छु भन्नको लागि कुनै कार्यक्रममा भाग लिनको लागि अगाडि बढ्नको लागि आफ्नो विकास गर्नको लागि अलि धेरै नै सङ्घर्ष अलि धेरै नै बुवा आमालाई चाहिँ बुझाउनु पर्ने अवस्था थियो अहिले चाहिँ बुवा आमाले नै प्रोत्साहित गर्ने गर्नुहुन्छ तर अहिले आफ्नो परिवारको मात्रै आफ्ना छोराछोरीको मात्रै नभएर एज अ होल देख्दाखेरि अहिलेको छोराछोरीहरूले चाहिँ यो पाएको अवसरलाई सदुपयोग गर्नको लागि चाहिँ
हजुर
के गर्नुपर्छ होला जस्तो लाग्छ तपाईँले आफ्ना छोराछोरीदेखि लिएर सबै किशोर किशोरीहरूलाई दिने सुझावहरू चाहिँ के हुन्छ
हजुर अहिले चाहिँ मलाई कस्तो लाग्छ भने यतिको अवसर पाउँदा पनि हामीहरूले जति बेला पनि पहिला जस्तो घाँस दाउरा काट्न जाऊ अनि चुलो चौकोमा यसो गर घाँस खाने बनाउनै पर्छ बिहान उठेर सरसफाइमा मात्र ध्यान दिनुपर्छ अहिलेको बच्चाहरूलाई त यति सुविधा छ भने अब आफूले लगाएको कपडादेखि लिएर हरेक कुरा अब घाँस काट्ने अब त्यस्तो चलन त हराइ गयो बजार आएपछि होइन तर त्यस्तोमा केही नभएर जति बेला नि पढ यसो गर्नुपर्छ उसो गर्नुपर्छ कामहरूमा पनि सिपहरू सिक्नुपर्छ बाहिर अरू सबै मैले अहिलेको बच्चाहरूलाई के भन्न चाहन्छु भने यतिको अवसर पाउँदाखेरि पढाइलाई मात्रै नभएर सबैजना चेतनाका कार्यक्रमहरू हुन्छन् हरेक कुराहरू खेलकुदहरू हुन्छन् अहिले बाहिर ज्ञानहरू पनि धेरै छन् होइन त्यसको लागि चाहिँ सबै कुरामा ख्याल गरेर सबै थोकमा जेमा पनि हामी केहीमा कमी हुँदैनौँ जे पनि गर्नुपर्छ हामी गर्न अगाडि सर्यो भने जे पनि गर्न सकिन्छ पछाडि हटेर अब अगाडि एकैचोटि जाने त कसले आएको हुन्छ र सिक्दै जाने हो होइन त्यही भएर अब अहिलेका जति पनि नयाँ नयाँ कार्यक्रमहरू छन् जति पनि अहिले फेसिलिटीहरू धेरै आएको छ बाहिर हरेक कार्यक्रम प्रोग्रामहरू हरेक कुरा चाहिँ विकसित भएको कुराहरू चाहिँ सबैले मनन गरेर सबैले लिनुहोला भन्ने मैले चाहन्छु गर्नुहोला सिपहरू चाहिँ सिक्नुपर्छ यो बेलामा चाहिँ सबै थोक गर्नुपर्छ सिक्ने बेला भनेकै बाल्य अवस्थाहरू हो भन्ने लाग्छ मलाई
अपेक्षा
हजुर
अहिले धेरै बुवा आमाहरूले चाहिँ के भन्ने गर्नुहुन्छ भने तपाईँको बारेमा त मलाई थाहा छैन होइन तर धेरै बुवा आमाको गुनासो चाहिँ बच्चाहरू चाहिँ धेरै मोबाइलको प्रयोग धेरै गर्छन् मोबाइलमा पनि चाहिने कुराहरू इन्टरनेटमा पनि चाहिने कुराहरू नै हुन्छन् तर त्यसको धेरै प्रयोग गर्दाखेरि हाम्रो पढाइमा अरू विकासहरूमा होइन पहिला त आमाहरू त घाँस काट्दै खेल्दै होइन धुलो माटोसँग पनि खेल्दै हुर्किनु भयो पढ्नुभयो र अहिले त त्यस्तो अवस्था छैन अलिकति घरको काममा पनि सघाइदियो हुन्थ्यो पढाइ पनि अलि धेरै राम्रो गरिदियो हुन्थ्यो भन्ने गर्नुहुन्छ तपाईँलाई चाहिँ के लाग्छ
अब त्यस्तै नै हो होमवर्क धेरै हुन्छ अनि आफूले नजानेको नेटबाट हेर्ने त्यस्तो धेरै चाहिँ फोन चलाउनु हुँदैन मलाई पनि त्यस्तो लाग्छ
जो सही कामको लागि मात्रै युज गर्नुपर्छ
हजुर
गलत कामको लागि चाहिँ गर्नु हुँदैन भन्न चाहनुहुन्छ मुना दिदी
हजुर
अलिकति हामी तपाईँको यो फर्मसँग सम्बन्धित कुराकानी गरौँ अब
हजुर
कसरी सञ्चालन गर्नुभएको छ पन्ध्रवटा भैँसी
पन्ध्रवटा भैँसी अब पहिला त म सुरुवातदेखि नै भन्न चाहन्छु पहिला चाहिँ मैले एउटा भैँसीबाटै अब पहिला पढाइ हुँदाहुँदै बिहा भयो सानै उमेरमा
हजुर
होइन अनि
वर्षको उमेरमा बिहा
भयो त 14 वर्षको उमेरमा
14 वर्षमा
हजुर 14 वर्ष सानै उमेरमा बिहा भएको अब त्यही हो अब जे सिक्यो पहिला पढिएन अब अवस्था त्यस्तै पनि भयो अब सानैमा बिहा पनि भयो पढ्न पनि पाइएन अवसर पनि मिलेन हुन त अब बिहा भएपछि 2 वर्ष गएर पढ्न त पढेको अब दिमागले त्यस्तै हुँदो रहेछ जस्तै भयो नि अब वैवाहिक जीवनमा बाँधिएपछि हरेक सङ्घर्षले चाहिँ झेल्दो रहेछ त्यस्ता कुराहरू चाहिँ अगाडि पहिला जस्तो एकल भएर अब जस्तो स्वच्छ भएर अब छोरी भएर बसिन्थ्यो पढिन्थ्यो सबै थोक एकमन हुन्थ्यो भने वैवाहिक जीवनमा झेलिएपछि त धेरै कुराले झेल्यो त्यस कारणले चाहिँ अब पहिला जस्तो नतिजाहरू ल्याएर पढ्न पनि सकिएन हरेक कारण भयो पहिला बुहारी भएर गइसकेपछि पढ्नको पीडा र छोरी हुँदाखेरिको पीडा छुट्टै हुन्छ हुँदो रहेछ आफू मैले पनि अनुभव गरेको कुरा र अब महिलाले बसेर मात्रै पुरुषको भरमा मात्रै मलाई पहिल्यैदेखि नै ज्ञान आउँथ्यो र मेरो मम्मीले पनि सानै उमेरदेखि अब गरिराखेको काम जानिराखेको काम भनेर म कहिल्यै पनि बजार आए पनि पहिला त झरेर सानसानो व्यापार व्यवसाय गरेँ बजारमा त्यसपछि यहाँ कवासी सरेपछि एउटा भैँसी पालेर भयो नि फाल्टु टाइममा अनावश्यक साथीहरूसँग गएर अनावश्यक कुरा गर्नुभन्दा एउटा भैँसी पालेदेखि बच्चाहरूलाई पनि स्वच्छ दुध आफ्नै उत्पादन भयो र आफू पनि खाली टाइममा कतै गएर नचाहिने गफहरू कुराहरू गर्नुभन्दा अब व्यस्त पनि भयो दुइटा बच्चाहरूलाई हेर्दा हेर्दै साथसाथै गरेर अनि त्यसमा बिचमा चाहिँ महिलाले एक्लै गर्न धेरै गाह्रो हुँदो रहेछ भन्ने धेरै भोगाइहरू भए बिचमा
हजुर
त्यस कारणले मेरो बुवाले पनि फर्म गर्नुहुन्थ्यो यहीँ तल साँखरमा अनि बुवाको सिकाइ नै सिकेँ मैले अनि एउटा बाटो पहिला यहाँ नजिकै रामचन्द्र पौडेल बुवाको जग्गा चाहिँ कुरा गर्दा गर्दै 5-6 रोपनी जग्गा छ नानी मैले केही गर्ने भए त्यस्तो मान्छेलाई दिन्थेँ भन्ने उहाँबाट जानकारी पाएपछि मैले पनि के सोचेँ भने अब ठिकै छ एउटा भैँसी त पाले अब 4-5 भैँसी राखेदेखि एकजना कामदारले पनि रोजगार पनि मिल्यो र आफूले पनि गर्दाखेरि थोरै कमाइ हुन्थ्यो भने अलिकति आफ्नो खुट्टामा उभिएर 2-4 पैसा पनि अलि बढी कमाइ हुन्छ कि अनि त्यसरी गर्दाखेरि राम्रो हुन्छ कि भन्ने विचार लाएर अनि उहाँको जग्गा लिएर मैले सुरुवात गरेको सुरुवातमा त पहिला तिनटा भैँसी राखेको मैले तिनटाबाट चारवटा पाँचवटा गराउँदै गराउँदै नौ दसवटा त्यसरी चाहिँ दुई तिन वर्षमा पन्ध्रवटा पुर्याएको।
हजुर
अब सङ्घर्ष त धेरै नै भयो म्याडम। अब एउटा भैँसी पाल्दादेखि नै हामीलाई चाहिँ महिलाहरूले हरेक कुरा, अब पहिला त घाँसमा मात्रै पाल्नुपर्छ भन्ने थियो, अब घाँस काटाइ त बरु गाह्रो भएन। अब टोवा राख्नेदेखि लिएर सफा गर्नेदेखि लिएर यता हुन्छ नि, अब पराल ल्याउनु पऱ्यो ट्र्याक्टरमा गएर, महिला मान्छेले भन्छ पुरुषहरूले धेरै नटेर्ने भनेको नमानिदिने, अब आफै लोड गर्ने, कहिले आएर टोवा आफै हाल्ने, त्यस्ता हरेक सङ्घर्ष गरियो त्यो भोग्दा भोग्दै। अनि पछि अब कन्ट्याक्टमा यसरी पराल ल्याउने भनेर यताउता गर्दा गर्दै सबै सिक्दा सिक्दै 10-15 भैँसी पुर्याएँ मैले। अनि पुर्याएपछि यताउता जाने।
अहिले चाहिँ कतिजना हुनुहुन्छ कामदार?
अहिले कामदार चाहिँ दुईजना छन्।
दुईजनालाई पूर्ण रोजगारी दिनुभएको छ होइन?
हजुर।
आफू पनि व्यस्त हुनुहुन्छ?
हजुर।
कस्तो छ यसबाट अरू, तपाईँले महिलाहरू कतिपय यतिकै बसिरहनु भएको छ के गर्ने होला भनेर चाहिँ कामको खोजीमा पनि हुनुहुन्छ भने,
हजुर,
उहाँहरूलाई तपाईँको अनुभव एउटा सिकाइ पनि हुनसक्छ।
हजुर।
कतिको सन्तुष्ट हुनुहुन्छ आफ्नो व्यवसाय आफ्नो उद्यमबाट चाहिँ?
मलाई चाहिँ सन्तोषजनकै छ म्याडम, किनभने अब सङ्घर्ष त गर्नै पर्यो होइन? सङ्घर्ष गरे अनुसार, दुःख गरे अनुसार चाहिँ राम्रै छ कमाइ, किनभने अब सन्तोषजनकै छु। अब मैले यसरी खाली बस्ने महिला दिदीबहिनीहरूलाई मैले के भन्न चाहन्छु भने, अहिले जति पनि हुनुहुन्छ आफूले जे आउँछ आफूलाई कला, भैँसी पालेर गोबर फाल्नपर्छ भन्ने मात्रै छैन, अब कसैलाई अब सिलाउन आउला, तरकारी खेतीदेखि लिएर गर्ने हो भने सुनमा सुन फलाउन सकिन्छ, मेहनत गर्नु पर्यो। अब एकचोटि गरेर मात्रै हुँदैन, त्यसलाई निरन्तरता दिनु पर्यो, मेहनत गरे अवश्य सफल भइन्छ। त्यस कारणले मैले दिदीबहिनीहरूलाई के भन्न चाहन्छु भने, फाल्टु टाइममा जति पनि अनावश्यक गफहरू, अनावश्यक कुराहरू, अनावश्यक सोचहरू लिएर हिँड्ने महिला दिदीबहिनीहरूलाई चाहिँ मैले आफ्नो समयको सदुपयोग गर्दै पुरुषले मात्रै, पुरुषको कमाइमा मात्रै आत्मनिर्भर हुनुपर्छ जस्तो मलाई लाग्दैन, किनभने पुरुषहरूलाई पनि विदेश जानुको पीडा छुट्टै छ। विदेश पनि बाध्यताले जानुपर्ने हुन्छ, आफ्नो रहरले गर्दा जानुपर्ने होइन। अनि त्यस्ता विदेश गएर पुरुषले कमाएका दुःख उनीहरूले पनि के 24 घन्टामा 18 घन्टा ड्युटी गरेर कति गाह्रोसँग कमाएर चाहिँ पठाएका धनहरू छन्। त्यस्ता महिला दिदीबहिनीहरू कतिपय मैले देख्छु, अनावश्यक के अरे लाएर, अनावश्यक फेसन गरेर, अनावश्यक बाहिर खर्च फजुल खर्च गरेर ऊ एकजना मरिमरी कमाएको हुन्छ। यहाँ अहिलेको समयमा चाहिँ 4-5 जना बसेर एउटाको कमाइमा चाहिँ बसेर खाएको अनि बसेर घर चलाएको अवस्था देखिन्छ। त्यसो गर्नुभन्दा विदेश गएका पुरुषहरूको पनि एउटा जीवनमा, उहाँहरूलाई पनि सधैँ विदेश बस्नु एउटा रहर होइन, बाध्यता हो। अब विदेश गएर कमाउनु पनि अर्काको देशमा पहिला कुरा बेचिएरै जानुपर्ने हुन्छ, हरेक अवस्था गाह्रो छ। उहाँहरूलाई पनि एउटा जीवनमा घरमा बस्ने रहर कसलाई हुँदैन र परिवारसँग होइन, परिवारसँग बस्ने रहरलाई चाहिँ महिला दिदीबहिनीहरूले पहिला के लाग्थ्यो, मलाई के लाग्छ भने, पहिला बुवा आमाहरू पहिलाको समयमा हेर्नुपर्दा गाउँतिर पनि पहिला बुवा आमाहरूले खै विदेश जानुहुन्थेन। मैले पनि अब अनुभव देख्दाखेरि गाउँघरमै भैँसी पालेर कोदो मकै बनाएर बेचेर त्यसबाटै आम्दानी गराएर 5-6 जना छोरछोरी पाउँदा पनि तिनीहरूलाई लालन पालन गरेर पढाएर कसैको छोरछोरी डक्टर इन्जिनियर भएर राम्रै काम गरे जस्तो राम्रै बनेको पहिलाको छोराछोरी बरु राम्रै प्रगति, दुःख गरे पनि राम्रै प्रगति देखिन्छ होइन। अहिलेका छोराछोरीहरू अवसर पाए पनि छोराछोरीदेखि लिएर महिला दिदीबहिनीहरू बिग्रिएको देख्दा मलाई साह्रै दुःख लाग्छ। नचाहिने नचाहिने कामहरू, नचाहिने नचाहिने कुराहरू दुईजना चारजना बसेर त्यस्ता अनावश्यक कुरा गर्नुभन्दा 2-4 घन्टालाई म्यानेज गरेर धेरै समय दुःख गर्नु पनि पर्दैन। जम्मा दिनको 2-4 घन्टा दुःख गरेर जम्मा, अहिले त धेरै सजिलो छ, अहिले कृषि ब्याङ्कहरूले हरेक लघुवित्तहरूले पनि सामूहिक ऋणहरूदेखि लिएर पैसा नै छैन भन्ने कुरा पनि हुँदैनन्, हरेक कुरा म गर्छु भन्नुपर्छ, जहाँ इच्छा हुन्छ त्यहाँ चाहिँ सबै थोक अहिले कमी केही पनि छ जस्तो मलाई लाग्दैन। मेहनत गरे अवश्य सफल भइन्छ होइन, त्यही भएर यो नचाहिने नचाहिने कुराहरू गरेर बस्नुभन्दा चाहिँ अब महिला दिदीबहिनीहरू मिलेर नयाँ नयाँ अहिले महिला उद्यम एउटा चाहिँ मैले शुक्ला गण्डकीमा के देख्छु भने, महिला दिदीहरू जति पनि हुनुहुन्छ उहाँहरूले चाहिँ अब पुरुषले मात्रै गरेर पुरुषहरू र महिलामा केही फरक पनि छैन, जम्मै एउटा फरक मैले के देख्छु, बच्चा पाउने मात्रै फरक हो, अरू केही फरक पनि छैन। र मैले महिलाहरूलाई के भन्छु भने, हजुर आत्मदेखि नै हजुरहरू आँट्नुहोस्, म यो गर्छु भनेर लागि पर्नुहोस्, जे पनि सफल गर्न सकिन्छ, जे सफल हुन सकिन्छ जस्तो मलाई लाग्छ। मेहनत नै हाम्रो सफलता हो त्यही भएर महिला दिदीबहिनीहरूलाई म के भन्न चाहन्छु भने अहिले अब एक्लै गरेर एक्लै दुःख गर्नुपर्छ भन्ने पनि छैन दस पन्ध्रजना समूह भएर अहिले यो जमानामा हामी एक्काइसौँ शताब्दीका महिलाहरू यति समयकोमा पढेर मात्रै पढ्नेको त छुट्टै कुरा छन् होइन नपढेका महिलाहरू अशिक्षित भए पनि अहिले ज्ञानको कारणले गर्दा हरेक क्षेत्रको कारणले हरेक ठाउँको बुझाइले गर्दाखेरि हामी पढेर गर्नेले काम त अब गरिराख्नु भएकै छ नपढ्ने अशिक्षित महिलाहरू पनि अलि थोरै ज्ञान गुणका कुराहरू सिकेर पनि समूहमा टोलमा एउटा उदाहरणीय काम गर्नुपर्ने जस्तो मलाई लाग्छ मिलेर सबैजना गऱ्यो भने अवश्य पनि गर्न सकिन्छ
हजुर
अहिले तरकारी खेतीदेखि लिएर फुल खेती नै आएको छ अब यिनै कृषिहरू हाम्रो कति दुधमा आत्मनिर्भर भएको छैन तरकारीदेखि भारतबाट ल्याएर किनेर खानुपर्ने अवस्था छ अहिलेको समयमै भन्नुपर्दा धानहरू नै कति प्लटिङ गरेर धानहरूकै उत्पादन छैन होइन
हजुर
त्यही त्यस कारणले चाहिँ मैले के भन्छु भने जे सकिन्छ अब कृषि बेसै गर्नु मात्रै गर्नुपर्छ भन्ने छैन कसैले व्यापार व्यवसाय गर्न जानुभएको छ कसैले अब सिपमूलक तालिमहरू आफूले कटिङ जानिन्छ भने सिपमूलक तालिम दुई चारजनालाई सिकाएर दिँदा पनि हुन्छ अनि घरमै बसेर गर्नुपर्ने भित्र बसेर गर्न जे सकिन्छ अहिले बजारमा ल्यायो भने जे पनि व्यापार नहुने केही पनि छैन त्यस्ता कामहरू गरेर चाहिँ
खालि आफ्नो सिपलाई
चाहिँ
अप्ठ्यारो छैन तपाईँ त सिद्धिगढ स्टोल विकास संस्थाको सचिव पनि हुनुहुन्छ टोलको महिला दिदीबहिनीहरूको मात्र नभएर सम्पूर्ण टोलको नेतृत्व गर्दाखेरि
हजुर
कस्तो अनुभव चाहिँ गर्नुभएको छ अहिले समाजमा महिलाहरूको अवस्था चाहिँ कस्तो छ विशेष गरेर
हजुर ठिकै छ अब टोलमा चाहिँ पहिला अब हामी भर्खरै आउँदाखेरि म आउँदाखेरि त दुई चार घर पनि थिएन यो सिद्धिगढ स्टोल त पछि हामी अहिले नगरपालिका आएपछि मात्रै दर्ता भएको पहिला आउँदाखेरि दुई चार घर मात्रै थियो हामी दुई चार घरका दिदीबहिनीहरूले के सोच्यौँ भने अब हामी भन्न त भन्नुहुन्थ्यो उता आदर्श टोलतिरबाट नै आउनुहोस् हामीहरूसँग मिसिनुहोस् भन्नुहुन्थ्यो उहाँले भन्नुभन्दा पनि हाम्रो यत्र घडेरहरू यहाँ प्लटिङ छन् भोलि सबैजना भएपछि के अरे समूह ठुलै हुन्छ नजाम हामी दुई चारजनाले अब समूह गठन गर्नुपर्छ अगाडि जानुपर्छ अब हाम्रो यत्रो यहाँ वरिपरि यत्र घरहरू बन्ने ठाउँ पनि छ फराकिलो ठाउँ छ भोलि पचास सयजना हुँदाखेरि अब हामी उता गएर मिसिँदा ठुलो क्षेत्र पनि हुनसक्छ भनेर हामी दुई चारजना दिदीबहिनी अब घर दैलो गरेर 120 रुपियाँदेखि उठाउन सुरु गरेको हामीले अनि उठाएपछि एक दुई वर्ष अनि पहिला आमा समूह गठन गरियो त्यो बेलामा पनि मैले दुई वर्ष तिन वर्ष जति अध्यक्ष नै भएर चाहिँ काम गरियो टोलमा के अरे समूहमा त्यहाँ यहाँ दिदीबहिनीहरू थोरै घरबाट सुरु गरेर अहिले त 30-35 घर भएका छन् नगरपालिकाबाट दर्ता भएपछि सिद्धिगढ टोल पनि 25 घरभन्दा कम भयो भने टोल दर्ता गर्न नपाइने भन्ने कुरा भएर 25 घर पुग्यो घर बनाउँदा बनाउँदै बढ्दा बढ्दै 25-30 घर भयो अनि त्यसरी पनि दर्ता गरेर टोलमा चाहिँ महिला दिदीबहिनीहरू यसो गरौँ भन्दाखेरि जे पनि जे कामहरू गरौँ भन्दा पनि सक्रिय भएर आउनुभएको अवस्था छ साथ चाहिँ पाएकै छौँ साथ दिनुभएको छ हरेक कामहरू गर्दा चाहिँ राम्रै लाग्छ अहिलेसम्म भनेको कुराहरू पहिला बत्तीहरू पहिला प्लटिङले राखेका पोलहरू थिए अनि हामीले अब समूह गठन भएपछि कालो तारो अब हामी समूहले पैसा नाचगान गरेर समूहहरू सबैजना उठाएका यताउता गरेर ती पोलमा तारहरू राख्यौँ पोल पनि नयाँ माग गरियो अनि ल्याएपछि फेरि पछि पनि सिद्धिगढ स्टोल संस्था दर्ता गरेपछि नालाहरू बनाइयो यता त्यता सबै कामहरू चाहिँ ठिकै छ अहिलेसम्म सबैजना सक्रिय भएर भनेको कुरा चाहिँ सबै मिलेरै गरिराखेको छौँ
अपेक्षा कार्यक्रममा हामी छोरीहरूको सपना भन्ने हाम्रो टाइटल छ कि त्यो भनेको चाहिँ छोरीहरू चाहिँ भविष्यमा कस्तो सपना चाहिँ उनीहरूले पालेका छन् भन्ने सम्बन्धमा नि कुराकानी गर्ने गर्छौँ के छ जीवनमा चाहिँ म के गर्छु कस्तो बन्छु जस्तो लाग्छ अहिले त पढ्दै हुनुहुन्छ होइन
हजुर म चाहिँ मेरो एम भनेको चाहिँ डाक्टर बन्ने हो
हजुर
अनि त्यहाँबाट बिरामीहरूलाई चाहिँ उनीहरूको जीवन बचाएर उनीहरूलाई नयाँ जीवन प्रदान गर्ने हो
हजुर
नेपालमा गरिबहरू धेरै छन् त्यसलाई पनि निकाल्ने अनि समाजमा पनि सक्रिय भएर सामाजिक काममा पनि लाग्ने हो
हजुर मम्मी सामाजिक रूपमा पनि सक्रिय हुनुहुन्छ अनि आफैले व्यवसाय गर्नुभएको छ त्यत्रो कृषि कर्म गर्नुभएको छ होइन कस्तो लाग्छ यो देखेर चाहिँ
मलाई चाहिँ उहाँप्रति भनौँ न गौरव नै लाग्छ गर्व लाग्छ अनि उहाँ यस्तो हुँदाखेरि मलाई पनि यस्तै भाउँ जस्तो लाग्छ
हजुर आफ्नो आमाबाट चाहिँ सिक्नुपर्ने कुरा धेरै छन् जस्तो तपाईँलाई लाग्छ
हजुर
मुना दिदी
हजुर
एकजना छोरा एकजना छोरीको चाहिँ
हजुर
आमा हुनुहुन्छ होइन
हजुर
हामीले अहिले विभेद छैन छोराछोरी चाहिँ समान छन् भनेर भन्छौँ तपाईँले भन्नुभयो एउटा मात्रै फरक भनेको हामी बच्चा जन्माउन सक्छौँ पुरुषहरूले चाहिँ सक्नुहुन्न अरू सबै कुरामा चाहिँ हामी पनि सक्छौँ भने यस्तै सोच सबैको हुन जरुरी छ तर यति हुँदाहुँदै पनि हाम्रो हुर्काइमा छोरा र छोरी बिचको हुर्काइमा चाहिँ केही न केही हामीले चाहिँ विभेद गरिरहेका छौँ कि हाम्रो घरबाट नै हाम्रो घरभित्रैबाट सुधार्नुपर्ने कुराहरू छोरीलाई हामी जसरी अनुशासित बन ज्ञानी बन भनेर सिकाउँछौँ त्यस्तो कुराहरू छोरालाई आमाहरूले अलिक कम भनेको हो कि नभनेको हो कि अनि छोरीलाई हामी जसरी घरभित्रका कामकाजहरू सिकाउँछौँ छोरालाई चाहिँ त्यस्तो नसिकाएको हो कि त्यो कारणले पनि पछि चाहिँ हामीले भोगिरहेको कुराहरू हाम्रा छोरीहरूले चाहिँ फेरि यस्तै भोग्नुपर्छ कि छोरीको जीवनमा चाहिँ त्यस्तै आफूले जे जे काम गरेको छ घरभित्रको काम पनि पुरुषले चाहिँ गर्ने खालको त्यस्तो किसिमको परिवार चाहिँ परोस् भन्ने हामी कामना गर्छौँ भने त्यो सुरुवात त हामीले आफ्नो घरबाट नै गर्नुपर्छ होइन कस्तो अनुभव चाहिँ गर्नुहुन्छ अथवा के गर्नुहुन्छ आफ्नो घरमा चाहिँ छोरा र छोरीलाई सिकाउने कुरा गर्न लगाउने कुराहरूमा चाहिँ कस्तो छ समानता
ठिकै छ मलाई त कस्तो लाग्छ भने मेरो दुईवटा छोरा र छोरी दुईजना हो छोरा र छोरीमा मैले फरक चाहिँ कति पनि देख्दिनँ म्याडम किनभने मैले पहिले पनि भने त्यही अब छोरालाई पनि हामीले छोरीलाई मात्रै भाँडा मजाउनुपर्छ छोरीलाई मात्रै क्यारेज चुलो जाउँ खाना बनाउनुपर्छ मैले कहिल्यै पनि भन्दिनँ मेरो त बाबुले धेरै अझै खाना बनाउने कामहरू बढी चाहिँ बाबुले गर्छ बाबु यसो गरेर बिहान उठेपछि दिदीले बरु पूजापाठ गर्ने हो भाइलाई चाहिँ चिया बनाऊ कहिले दाल बसाल खाना बनाऊ मैले चाहिँ खाना खाएपछि पनि अब नमान्ने त कहिले कहिले बच्चाहरू सानै छन् सिकाउनु पनि पर्यो अनि मैले अहिलेदेखि नै भन्छु खाना खाएको भित्रको काम छोरी मान्छेले मात्रै गर्नु पर्दैन बाबु भोलि तिमी घर एक्लै बसेर पढ्नुपर्ने अवस्था आउँछ अनि हरेक कुरा सङ्गर्ष काम जे पनि जानुपर्छ महिलाले मात्रै गर्नुपर्छ भन्ने छैन सबै काम गर्नुपर्छ समान भएर काम गर्नुपर्छ दिदी पनि तिमी जस्तै हो पढ्नुपर्छ दुईजना मिलेर काम गर्नुपर्छ छोरा छोरी भन्ने हुँदैन खाएको भाँडा माझ अनि यसको बाबाले पनि आउँदाखेरि बाबु नानीहरूलाई यताउता गर्नुपर्छ हाम्रो त फल्लाउरे भएको भएर किन हो घर आउँदा सबै काम गर्नु त त्यस्तो भिन्नता छैन हाम्रो बाबु नानीलाई नै मैले त्यही भन्छु नानीलाई मात्रै गर्नुपर्छ भन्ने मलाई चाहिँ लाग्दैन अनि बाबुलाई नि सिकाउँदाखेरि बाबुले नि गर्छ हाम्रो प्रायः जस्तो
पक्कै पनि यो कुरा गर्दाखेरि जति सामान्य लागे पनि तर हाम्रो यो दैनिक व्यवहारको कुराहरू चाहिँ एकदमै महत्त्वपूर्ण हुने रहेछ किनकि हामीले सानोमा जस्तो सिक्यो पछिसम्म पनि हाम्रो बानी हाम्रो संस्कार संस्कृतिको रूपमा त्यो विकास हुँदै जाने हो होइन त्यही भएर सानैबाट हामीले चाहिँ तपाईँले भने जस्तै तपाईँले त आफ्नो घरमा प्रयास गर्नुहुँदो रहेछ त्यस्तो होइन त्यो चाहिँ एकदम सराहनीय पनि लाग्यो कार्यक्रमको अन्तिमतिर हामी आइपुगेका छौँ आमाप्रति केही भन्नुपर्ने कुराहरू शब्दहरू आमाप्रति त पक्कै गर्व गर्नुहुन्छ तपाईँ होइन के भन्नुहुन्छ आमालाई सम्झिँदा चाहिँ कस्तो लागेको छ
आमालाई सम्झिँदा के अरे खुसी नै लाग्छ मलाई चाहिँ यतिको सानैदेखि चाहिँ आमाको संस्कारले नै गर्दाखेरि आमाको बानी बेहोराले गर्दाखेरि आमाको माया त सराहनीय नै छ
हजुर
अब हुर्काइदेखि लिएर सानैदेखि राख्दै गरेर यत्रो बनाउनु भयो आमा भन्ने चिज त अब अरू हुनै सक्दैन आमा जस्तो कुनै के नै छ र होइन आमाकै सिखबाट संस्कारदेखि लिएर हरेक कुरा अब आमाहरूले नसिकाउनु भएको भए म यतिको हुन सक्दिनँ होला हो पहिला अब अशिक्षितको कारणले पढ्नुपर्छ भन्ने मात्रै थियो र गराइ सिकाइ यस्तो गर्नुपर्छ यसरी चल्नुपर्छ छोरी भनेर आमाको संस्कार देखाइले मलाई चाहिँ सानै उमेरमा बिहा भए पनि मलाई एकदमै गर्व लाग्छ मेरो आमाबाट चाहिँ मलाई आमाको संस्कारबाट चाहिँ म त्यस्तो कहिल्यै पनि मलाई मेरो सानै बिहामा भएन कुनै अवरोध पनि कुनै भनाइहरू पनि मैले खानु परेन मलाई एकदमै गर्व लाग्छ मलाई आमाको मेरो आमाको छोरी हुन पाउँदा मलाई संस्कारले गर्दा नै एकदमै सजिलो चाहिँ जीवनमा धेरै सजिलो भएको छ
अपेक्षा
हजुर
कार्यक्रममा सहभागी हुँदा कस्तो लाग्यो
आफ्नो प्रतिभाहरू देखाउन पाउँदा एकदमै खुसी लागेको छ सबैले पनि म जसरी नै यहीँ आएर आफ्नो प्रतिभा देखाउनु भनेर भन्न चाहन्छु ले जानेको यो प्रतिभाहरूलाई चाहिँ लुकाउनु हुँदैन र सबैको सामु चाहिँ देखाउनु पर्छ
हजुर हुन्छ कार्यक्रममा सहभागी भइदिनु भयो धेरै धन्यवाद
हजुर हजुरलाई पनि हाम्रो जाने नजानेकन भयो नि अब शुक्ला गण्डक एफएममा आएर आफ्ना भनाइहरू राख्न दिनुभयो राख्न बोलाउनु भएकोमा धेरै धेरै मुरी मुरी धन्यवाद दिन चाहन्छु फेरि आगामी कार्यक्रमहरूमा यस्तो अवसरहरू पाइयो भने फेरि पनि आउनेछौँ
हजुर
भन्न चाहन्छु
कार्यक्रम आमाका कथा छोरीका सपनामा आज हामीले कोइराला भैँसी फर्मका सञ्चालक तथा सिद्धिगढ स्टोल विकास संस्थाका सचिव मुना कोइराला र उहाँकी छोरी कक्षा 9 मा अध्ययनरत अपेक्षा कोइरालासँग कुराकानी गर्यौँ। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? सल्लाह सुझाव अनि प्रतिक्रिया छन् भने शुक्लागण्डकी एफएमको फोन नम्बर 0654143378 फोन गरेर आफ्नो सल्लाह सुझाव प्रदान गर्न सक्नुहुन्छ। कार्यक्रमको अर्को श्रृङ्खलामा फेरि यस्तै छलफलसहित म प्रस्तुत हुने नै छु। आजको कार्यक्रमबाट भने अस्मितालाई बिदा दिनुहोस्। नमस्कार।